مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
میں ہوں آپ کا میزبان قمر عباس جعفری، سلام قبول کیجیے۔ صاحب، یوں تو بھارت اور پاکستان کے درمیان کشیدگی کوئی نئی بات نہیں ہے، لیکن پلوامہ میں بھارت کے نیم فوجی دستوں پر خودکش حملے کے بعد، بھارت کی جانب سے انتقامی کارروائیوں اور پاکستان کی جانب سے جوابی کارروائی کے دعووں کے بعد، چند روز قبل ان دعووں نے عملی صورت اختیار کر لی، اور آج صورتحال یہ ہے کہ دونوں جانب سے فائرنگ کے تبادلوں میں کچھ ہلاکتوں اور بھارت کے طیارے کے گرائے جانے کے بعد، جس کا ہوا باز اب پاکستان کی تحویل میں ہے، اور وزیر اعظم عمران خان نے خیر سگالی کے اظہار کے طور پر بھارت کو اسے واپس کرنے کا اعلان کیا ہے، صورتحال اب بھی خطرے سے بالکل باہر نہیں ہے۔ اور بعض تجزیہ کاروں اور ماہرین کے مطابق اس صورتحال کا تعلق سیاست سے بھی ہے۔ جارج ٹاؤن یونیورسٹی میں ٹیررزم پروگرام کے فیلو کامران بخاری نے وائس آف امریکہ سے گفتگو کرتے ہوئے کہا،
بھارت میں تو الیکشنز ہو رہے ہیں، تو کیا جو کچھ ہوا ہے اس کو کس طریقے سے دیکھ رہے ہیں؟ پبلک اوپینین کیسے چل رہی ہے مودی صاحب کے حق میں؟ جو پولیٹیکل امپیریٹو ہے مودی صاحب کا وہ یہ ہوگا کہ ابھی تھوڑا سا اور ایسکلیٹ کرتے ہیں، کیونکہ ان کو مائلیج ایکسٹریکٹ کرنی ہے الیکشن تک پہنچنے کے لیے۔ ہی ہیز ٹو لک گڈ ان فرنٹ آف دی الیکٹریٹ۔ تو یہ جو لاجک ہے یہ پھر ڈیٹرمن کرے گا۔ تو اس وقت بال انڈیا کے کورٹ میں ہے۔ میں نہیں سمجھتا کہ نیوکلیئر تک جائے گا، بہت مشکل ہے، کیونکہ وہ تو بالکل جسے کہتے ہیں کہ ریشنالٹی کے خلاف ہے۔ لیکن نیوکلیئر سے پہلے بہت سارے مرحلے ہوتے ہیں۔ جو سب سے خطرناک بات ہے وہ جس کے اوپر لوگ بات نہیں کر رہے، وہ یہ دونوں جانب کا جوش و خروش جو ہے، اور جو قومیت اور جو ہے حب الوطنی کا جو مظاہرہ ہو رہا ہے، جس کے اندر جو ہے مذہب کو بھی کھینچا جا رہا ہے، پاکستان کے اندر جو اسلامسٹ گروپس ہیں، پھر ہندوتوا گروپس جو انڈیا کے اندر ہیں، یہ واٹر کو مڈی کر رہے ہیں، اور یہ جو ہے یہ ایک دیرینہ اس کا نقصان ہو سکتا ہے۔ جنگیں تو شروع ہوتی ہیں، ختم ہو جاتی ہیں، لیکن ان کے جو گھاؤ ہوتے ہیں وہ جو ہے بڑی دیر تک ہرے رہتے ہیں۔
آج دنیا کے سامنے سب سے بڑا مسئلہ یہ ہے کہ جوہری ہتھیاروں سے لیس جنوبی ایشیا کے ان دونوں حریف ملکوں کے درمیان ایک دیر پا امن کس طرح قائم کیا جائے، اور ماہرین کے بقول اس کے لیے بڑی طاقتوں اور ان کے رہنماؤں کی مداخلت ناگزیر ہے، اور خود بڑی طاقتوں کو بھی اس کا ادراک ہے، اور امریکہ کے صدر ٹرمپ نے اس بارے میں کہا ہے،
میرے خیال میں پاکستان اور بھارت سے معقول حد تک بہتر خبریں سامنے آ رہی ہیں۔ ان کی لڑائی میں شدت آ رہی تھی اور ہم انہیں روکنے کی کوششوں میں شامل رہے ہیں، اور میرے خیال سے ہمارے پاس کچھ بہتر خبریں ہیں، اور امید ہے کہ یہ جلد ختم ہو جائے گا۔ یہ کافی عرصے سے کئی اشروں سے جاری ہے۔ بدقسمتی سے ان کے درمیان بہت زیادہ ناپسندیدگی پائی جاتی ہے، لہٰذا ہم ان دونوں کے درمیان دونوں کی مدد کرنے کی کوشش کر رہے ہیں۔ دیکھتے ہیں کہ اگر ہم انہیں منظم کر سکیں اور کچھ امن لا سکیں۔ میرے خیال میں ایسا ہونے جا رہا ہے۔
چین، روس، یورپی ممالک، سعودی عرب، ترکی اور دوسرے ممالک بھی دونوں ملکوں سے یہی کہہ رہے ہیں کہ ذرا سی غلطی بھی نہ صرف پورے خطے کو جہنم زار بنا دے گی، بلکہ ساری دنیا پر اس کے اثرات مرتب ہوں گے۔ آج کے پروگرام میں ہم اسی بارے میں گفتگو کریں گے کہ اس کشیدگی کو کس طرح ختم کر کے خطے میں امن کو یقینی بنایا جائے۔ اور ہمارے ساتھ اس وقت ٹیلی فون لائن پر موجود ہیں بھارت سے ممتاز تجزیہ کار ڈاکٹر منیش کمار، اور پاکستان سے ممتاز دفاعی تجزیہ کار بریگیڈر عمران ملک ہمارے ساتھ ہیں۔ منیش کمار صاحب، آغاز آپ سے کروں گا۔ جیسا کہ کامران بخاری صاحب نے کہا کہ اب بال انڈیا کے کورٹ میں ہے، اور پاکستان کی طرف سے ایک جیسچر آ چکا ہے، آپ کیا سمجھتے ہیں کہ صورتحال کیا بننے جا رہی ہے؟
دیکھیے، آج جو ڈیولپمنٹ ہوئے ہیں وہ ایک پازیٹیو ڈیولپمنٹ کہا جا سکتا ہے، کہ جس طریقے سے عمران خان صاحب کی طرف سے یہ اناؤنس کیا گیا، وہ ہندوستان میں انٹیلیجنس یا سول سوسائٹی کے لوگ اس کو کافی اپریشیٹ کر رہے ہیں۔ سرکار کے اوپر بھی دباؤ سا آیا ہے۔ آج سرکار کی طرف سے تینوں ایئر فورس، آرمی اور نیوی کے چیفس سامنے آئے، انہوں نے اپنی بات چیت رکھی، اور انہوں نے یہ بھی کہا کہ دے ڈو ناٹ وانٹ ٹو ایسکلیٹ۔ وہ اس کے جو ابھی جو ماحول ہے اس کو تیز کرنے کے پکش میں نہیں ہے۔ تو ایسا مجھے لگ رہا ہے کہ آج کا ڈیولپمنٹ ایک پازیٹیو نوٹ پہ ختم ہو رہا ہے، لیکن ابھی پھر بھی جو ہے ये कहना कि कोई प्रॉब्लम नहीं है या फिर हम एक डायलॉग की तरफ बढ़ रहे हैं और कुछ शांति की तरफ बढ़ रहे हैं, पीसफुल रेजोल्यूशन की तरफ बढ़ रहे हैं, ये कहना थोड़ी जल्दीबाजी होगी। लेकिन फिर भी जो आज की जो शुरुआत हुई है, जिस तरह से पायलट को जो है पाकिस्तान से कल हिंदुस्तान भेजा जा रहा है, उसकी सब लोग तारीफ कर रहे हैं हिंदुस्तान में।
जी हमारे साथ रहिएगा। आप ये बताइए ब्रिगेडियर मलिक के, जैसा कि आपने सुना कि सदर ट्रंप साहब ने भी बात कही है कि ये डी एस्केलेट होना चाहिए और हम कोशिश भी कर रहे हैं, और जो अमेरिका के वज़ीर ख़ारजा हैं पोम्पियो साहब, उन्होंने भी हनोई से वापसी में अपने जहाज़ पर दोनों मुल्कों से अपील की है नामनिगारों से गुफ्तगू करते हुए कि वो डी एस्केलेट करें, इन कोशिशों का कोई नतीजा आप देखते हैं?
बहुत नवाजिश जाफर साहब आपने प्रोग्राम में शामिल किया। देखिए अगर तो हम इसको डी एस्केलेशन के पॉइंट ऑफ व्यू से देखें तो ये दो लेवल्स के ऊपर हो सकती थी। एक तो बायलैटरल था जो हमें अभी फिलहाल उसमें कोई कामयाबी नजर नहीं आ रही, और दूसरा इंटरनेशनल था। तो अभी बायलैटरल लेवल पे तो जैसे कि इमरान खान साहब ने आज एक बहुत ही गुडविल जेस्चर दिया है कि उनके वो पायलट को वापस करना चाह रहे हैं, तो ये एक गुडविल जेस्चर है जो कि पीस प्रोसेस को फॉरवर्ड आगे बढ़ाने में मदद दे सकते हैं। और खास तौर पर पीस प्रोसेस तो शायद दूर की बात हो, मगर जो है इस वक्त कॉन्फ्लिक्ट को एस्केलेट होने से बचाने के लिए ये एक बेहतर काम कर सकता है। उसके बाद आप ये देखिए कि जहाँ तक इंटरनेशनल कम्युनिटी का ताल्लुक है तो उनका जो इसमें इंटरेस्ट लेना या इसमें इन्वॉल्व होना बहुत लाजमी है और उनके हक में भी है। पाकिस्तान ने खासतौर पर साउथ एशिया में और सब कॉन्टिनेंट में इस वक्त एक न्यूक्लियर एनवायरनमेंट है, और ये न्यूक्लियर एनवायरनमेंट जो है ये इस वक्त तक बिल्कुल डिस्टेबलाइज हुई हुई है, और ये डिस्टेबलाइज इसलिए हुई है कि पुलवामा का वाकया हुआ है, उसके बाद हिंदुस्तान ने जैसे भी इसको इंटरप्रेट किया वो उनका अपना करना है, मगर उन्होंने जो काम किया है वो ये है कि पाकिस्तान की सॉवरेनिटी को उन्होंने वायोलेट किया है और इसमें हमला किया है, जिसके जवाब में पाकिस्तान ने भी जवाबी कार्रवाई की है। अब आप ये देखें कि दो न्यूक्लियर पावर्स हैं और वो किसी भी वजह से जब एक कॉन्फ्लिक्ट में मुब्तला हो जाए और कॉरेस्पॉन्डिंगली वो ये मिलिट्री एक्शन या ऑपरेशन करने लगे, और हर ऑपरेशन जो आए जो बाद वाला ऑपरेशन जो आए वो पिछले वाले पहले वाले ऑपरेशन से ज्यादा वायलेंस वाला हो या ज्यादा इंटेंसिटी वाला हो, तो हम एस्केलेशन लेवल के ऊपर चढ़ते चले जाएंगे। और अगर इस जो एस्केलेशन जो है इसको अगर रोका नहीं जाएगा तो आप ये देखें कि ये कहाँ पे किस नहर पे जाकर खत्म होगी। अगर ये हम इसको बिल्कुल ऊपर तक ले जाते हैं तो भाई ऐसा ना हो कि हम उस नहर पे पहुंच जाए कि जवान सिवाए न्यूक्लियर एसेट्स के और किसी चीज की जगह ही ना रहे, तो इसलिए बहुत लाजमी है कि इंटरनेशनल कम्युनिटी जो है वो अब इसके अंदर इंटरवीन करें। अभी इमरान खान साहब ने जो अपनी अपनी स्टेटमेंट दिए हैं, जो बार बार उन्होंने पीएम मोदी साहब को टॉक्स के लिए इनवाइट किया है, बार बार उन्होंने कहा है कि अभी हमें सैनिटी को वापस लाना चाहिए इस तमाम मामले में, तो वो मेरे ख्याल में वो इंटरनेशनल कम्युनिटी को एक चांस दे रहे हैं। वो एक गैप ला रहे हैं ऑपरेशन में, वो एक पॉज ला रहे हैं ऑपरेशन में, और ये गैप और ये पॉज जो है ये इंटरनेशनल कम्युनिटी को ना सिर्फ ये कुछ एक्सप्लॉइट करना चाहिए बल्कि इसके अंदर फौरी तौर पर इस गैप को फिल करना चाहिए, इन दोनों न्यूक्लियर पावर के दरमियान में आना चाहिए, एस्केलेशन को फौरी तौर पर रोकना चाहिए और कोशिश ये करनी चाहिए कि ये मामला यहीं पर रुक जाए, वरना खुदा न खासा अगर ये मामला आउट ऑफ कंट्रोल हो जाते हैं और ये ताबड़तोड़ टिट फॉर टैट ऑपरेशन चलने शुरू हो जाते हैं तो बहुत जल्द ही उस डायमेंशन पे पहुंच जाएंगे कि जिसका हमें से कोई भी तस्वुर नहीं कर सकता। और नुकसान ना सिर्फ कॉन्टिनेंट का होगा, साउथ एशिया का होगा, बल्कि द वर्ल्ड एट लार्ज का होगा।
अच्छा,
तो मेरे ख्याल में सैनिटी मस्ट बी वे, जैसे प्राइम मिनिस्टर ने कहा, और इंटरनेशनल कम्युनिटी मस्ट प्ले इट्स पार्ट।
सही डॉक्टर मनीष कुमार, जैसा कि कामरान बुखारी ने भी कहा कि जंगें होती हैं, जंगें ख़त्म हो जाती हैं, लेकिन उसका असल विक्टिम जो है वो इंसानियत होती है। हिंदुस्तान में भी पाकिस्तान में भी एक वक्त था आपसे कुछ दिन पहले, चंद रोज़ पहले तक के एक जंगी जुनून की कैफियत नजर आती थी। अब हिंदुस्तान में मीडिया का क्या रोल है और सिविल सोसाइटी वहाँ क्या रोल प्ले कर रही है इस सिलसिले में?
देखिए मीडिया का रोल तो अभी भी जो है बहुत ही एग्रेसिव पोस्चर है मीडिया का हिंदुस्तान के अंदर, पर अभी भी उनका यही कहना है कि भाई कि जिस तरह से जो हमले हुए हैं हिंदुस्तान के ऊपर उसका जो है बदला लिया जाए, सारी मीडिया का ये एक रोल रहा है। लेकिन अच्छी बात यह है कि पिछले 12-14 घंटे से आप देख सकते हैं सोशल मीडिया के ऊपर जो है और कुछ अखबारों में भी और इंटरनेट पे वेबसाइट्स पे बहुत सारे जो फिल्म सोसाइटी के लोग हैं वो बोलना स्टार्ट किए हैं, लिखना स्टार्ट किया है उन लोगों ने, वो इतनी कर रहे हैं कि भाई आप इस चीज को जो है थोड़ा सा स्केल डाउन कीजिए और इस तरह की चीजों को आप ज्यादा उसको हवा ना दें कि सिचुएशन खराब हो जाए. लेकिन हैविंग सेड दिस, एक यहाँ पे एक बात तो बहुत समझ में आ रही है जो हिंदुस्तान के सरकार की तरफ से जो ये नजर आ रहा है वो ये कि वो अभी फिलहाल बातचीत करने के इस पे नहीं है. वो कारण उसका ये है कि देखिए कि हिंदुस्तान में जो हमला हुआ है उसको लेकर के बहुत ज्यादा लोगों में गुस्सा है. गुस्सा इसलिए भी है कि अगर आप देखिए कि जितने भी अटैक्स होते हैं उसका कहीं ना कहीं जो है उसका रिश्ता जो है पाकिस्तान के उससे जुड़ा हुआ होता है. वो आतंकवादी, वो टेररिस्ट जो है वो पाकिस्तान में बैठे हुए होते हैं, ये ऑर्गेनाइजेशंस वहां से ऑपरेट हो रही है. पाकिस्तान जब तक उनके ऊपर एक्शन नहीं लेता है तो ऐसा ये मैसेज ये किसी पूरी दुनिया को आप कन्विंस नहीं कर सकते, किसी को भी कन्विंस नहीं आप कर सकते
सही.
कि आप जो है टेररिज्म के खिलाफ जो है कोई पॉजिटिव मतलब एक्शन ले रहे हैं.
अच्छा
क्योंकि ये इस, हाँ जी
जी डॉक्टर मनीष कुमार साहब, जैसा कि बाद मुबस्सरीन कह रहे हैं, खुद इंडिया में भी लोग कह रहे हैं कि मोदी साहब का चूंकि इलेक्शन होने वाला है इसलिए उनको टू लुक गुड बिफोर इज इलेक्ट्रेट ये सब कुछ हो रहा है और ये इसका ज्यादा ताल्लुक सियासत से. आप क्या कहेंगे इस बारे में?
देखिए मैं इसको बिल्कुल नहीं मानता. मैं रीजन बता देता हूँ कि देखिए कि ये जो आपने जो ये जो हमला हुआ है, हमला होने के बाद कोई भी सरकार होती है, इवन कांग्रेस पार्टी की सरकार होती या कम्युनिस्ट पार्टी की सरकार होती, वो वही काम करती जो मोदी साहब कर रहे हैं. उसके रिस्पांस में आप ये जरूर कह सकते, मैं बार बार कहता हूँ कि ये जो रिस्पांस जो है वो इलेक्शन की वजह से वो पेचीदा हो गया. आप ये मत कहिए कि इलेक्शन की वजह से ये सब हो रहा है, नहीं, ये इसकी वजह जो है वो पुलवामा अटैक है. लेकिन जो रिस्पॉन्स जो है हिंदुस्तान का रिस्पॉन्स कैसा हो, ये इलेक्शन की वजह से जो है वो थोड़ा सा एग्रेसिव हो गया. और ये कोई भी पॉलिटिकल पार्टी होती वो ये काम करती. और इसके लिए कोई ये जरूरी नहीं है कि क्योंकि देखिए इस तरह के ऑपरेशंस में और इस तरह की चीजों को करने के लिए इसमें हिंदुस्तान में ये पॉलिटिकल लीडरशिप जो है उसको गो अहेड तो जरूर कहती है. लेकिन हिंदुस्तान की सरकार उनके लिए स्ट्रेटजी नहीं बना सकती कि भाई आपको क्या करना है. वो यहाँ पे स्ट्रेटजी जो है आदमी बना करके वो पॉलिटिकल सैंक्शंस लेती है. तो ये कहना कि बिल्कुल जो है कि आप ऑपरेट नहीं करें, जैसे मैं आपको एक एग्जांपल दूं कि बहुत सारे लोगों ने लिखा है बाद में जब मुंबई के हमले हुए थे तो आर्मी का प्रपोजल आया था कि चूंकि उस समय इलेक्शन नहीं थे और प्लस उस समय अमेरिका का ये दबाव हो गया था कि भाई इस चीज को अभी आप जाने दें, इसको इसके ऊपर कोई रिस्पॉन्स ना करें. तो ये मसला जो है वो हो गया था. इसलिए जो है उस समय मुंबई हमले के बाद कोई एक्शन जो है हिंदुस्तान की तरफ से नहीं हुआ. लेकिन धीरे धीरे क्या हो रहा है हिंदुस्तान में, सिविल सोसाइटी के लिए भी मुश्किल पड़ता है ये और भी लोगों के लिए मुश्किल पड़ता है किस चीज को डिफेंड करना. क्या आप लगातार जो है इस तरह के हादसे से इस तरह के अटैक्स के जो है आप शिकार हो रहे हो और आप कुछ रिस्पॉन्ड न करें.
बहुत शुक्रिया आपका डॉक्टर मनीष कुमार साहब आपका आपके वक्त का. और मेरे साथ टेलीफोन लाइन पर हैं केटो इंस्टीट्यूट वाशिंगटन की सहर खान साहिबा. ये बताइए सहर साहिबा कि डोनाल्ड ट्रंप साहब ने भी ऑफर किया है और ये कहा है कि ये डी एस्केलेट होना चाहिए, अमेरिका आपके ख्याल में पॉसिबली क्या रोल प्ले कर सकता है? क्या आपके ख्याल में इंडिया इस सालिसी के लिए तैयार होगा?
बहुत बहुत शुक्रिया आपने मुझे अपने शो पे बुलाया. आई थिंक अभी फिलहाल जो है सदर ट्रंप जो है वो उन्होंने कुछ सच बयानात नहीं दिए जिससे लगे कि डीएस्केलेशन होना चाहिए. ये जरूर खबर थी कि वो फोन करेंगे मोदी साहब को और इमरान खान साहब को कहने को कि ये लोग दोनों डीएस्केलेट करें. लेकिन बात ये जब भी अमरीका ने हिंदुस्तान और पाकिस्तान के दरमियान एक रोल प्ले करने की कोशिश की है, अमरीका को हमेशा नुकसान ही पहुंचा है. कभी हिंदुस्तान उनको इल्जाम लगाता है कि वो पाकिस्तान की बहुत तरफदारी कर रहे हैं, फिर पाकिस्तान कभी कभी उन पर इल्जाम लगाता है कि वो भारत की बहुत तरफदारी कर रहे हैं. ये जो पर्टिकुलर सिलसिला है मेरे ख्याल में अमेरिका जो है اس کو تھوڑا سا دور رہنا چاہیے, کیونکہ ابھی امریکہ افغانستان میں ٹاکس کر رہا ہے, امن مذاکرات جو ہیں پہلی دفعہ بہت آگے بڑھ رہے ہیں, اور امریکہ نے پاکستان کی خاص طور پر مدد مانگی تھی امن مذاکرات کے لیے, امن مذاکرات میں. تو میرے خیال سے امریکہ کو چاہیے کہ وہ ابھی پاکستان اور افغانستان کے تعلقات پہ زیادہ فوکس کریں, اور پاکستان اور بھارت کو آپس میں ان کو یہ مسئلہ حل کرنا چاہیے.
بہت شکریہ سہر صاحب آپ کا. بریگیڈر عمران ملک, ایک بات مجھے یہ اور بتائیے کہ جس لیول کی سفارتی کوششیں اس وقت ہو رہی ہیں, سعودی عرب کے وزیر خارجہ آ رہے ہیں, چین نے بھی کہا ہے, امریکہ نے بھی کہا ہے, روس نے بھی کہا ہے, یورپی ممالک بھی اس سلسلے میں کوشاں ہیں, آپ کیا سمجھتے ہیں اختصار کے ساتھ بتائیے مجھے دو منٹ میں کہ کوئی نتیجہ نکلتا دیکھ رہے ہیں آپ ان کا؟
دیکھیے, جیسے میں نے پہلے عرض کیا تھا کہ ابھی جو ایک پوز آیا ہے کانفلکٹ کے اندر, تو اس میں انٹرنیشنل کمیونٹی کو ڈیفینیٹلی کوئی نہ کوئی اپنا رول پلے کرنا پڑے گا, اور میرے تو خیال میں ایسے بھی لگتا ہے کہ یہ جو پائلٹ انہوں نے واپس کیا ہے شاید یہ اسی انٹروینشن کا نتیجہ ہے کہ اس سے ممکن ہے کہ یہ جتنا ٹیمپریچر ہے یہ کم ہو جائے. اگر میرے پاس ایک منٹ ہو تو میں بات کر سکتا ہوں کہ
جی شیور,
جو پہلے سوال ہوا تھا
جی,
دیکھیے اس میں سب سے پہلے بات جو جیسے ڈاکٹر منیش صاحب نے کی کہ پلوامہ میں انہوں نے پاکستان کے اوپر الزام لگایا, مگر انہوں نے کوئی ایویڈینس نہیں دیا کہ 360 کلو گرام وزن وہ ایکسپلوزر کہاں سے آیا اور انٹیلیجنس اور سیکیورٹی فیلئر کیسے ہو گیا, ایک بات. دوسری بات یہ ہے کہ جیسے اب القاعدہ ہے وہ ہے القاعدہ ان دا اریبین پیننسولا, وہ عراق میں بھی ہے, افغانستان میں بھی ہے, انڈیا اور پاکستان میں بھی ہے, آئی ایس جو ہے سیریا میں ہے, لیبیا میں ہے, افغانستان میں ہے, ان دا سو کالڈ خراسان میں ہے, پاکستان میں, انڈیا میں ہے. اب آئی ایس یا القاعدہ کا کوئی بھی فیکشن جو ہے وہ کہیں پہ بھی اگر حملہ کرے گا یا کوئی ٹیررسٹ ایکٹیویٹی کرے گا تو اس کا الزام آپ کس سے دیں گے؟ اسی طرح سے اینڈ ممکن ہے کہ جیش محمد کا ایک فیکشن کشمیر میں ہو, اور یہ کشمیری فیکشن جو ہے یہ انڈیجینس ہے, اور اس انڈیجینس کشمیری فیکشن نے یہ کام کیا ہو
جی.
تو اس بات کو ہمیں رد نہیں کرنا چاہیے. ایک آخری بات اگر آپ مجھے اجازت دینا کروں جی. ہندوستان کا سب سے بڑا مسئلہ یہ ہے کہ جو ہے وہ ویری ہائی اوپینین آف دیم سیلفز. اب آپ دیکھیے انہوں نے یہ کام کیا کہ انہوں نے ایک یہ پرسپشن دیا ہے کہ ہم نے ایک پاکستان کے اندر ایک ڈیپ اسٹرائک کر کے ایک گاڈ نوز وچ ون انہوں نے ایک ٹیررسٹ کیمپ کو اڑا دیا ہے جس میں 350 لاشیں پڑی ہوئی ہیں جو انہوں نے رات کے وقت گن بھی لیں. اب اس کا آپ امپیکٹ دیکھیں, کیا اس کا یہ مطلب ہے کہ ہر وہ ملک جو یہ سمجھے کہ مجھے دوسرے ملک کے ٹیررزم آ رہی ہے میں اس پہ حملہ کر سکتا ہوں؟ اب ہمارے پاس افغانستان کے حملے ہوتے ہیں, ہمارے پاس چا بہار سے کوئی بھوشن یادو آیا ہے, تو کیا اب اسی کو پریسیڈنٹ بنا کے پاکستان کے پاس یہ حق ہے کہ وہ افغانستان میں بھی حملے کرے اور ایران میں بھی حملے کرے؟
بہت
یہ کام ہندوستان وہ کرنا چاہ رہے ہیں جو امریکہ نے پاکستان میں کیا تھا, ڈرون حملے کر کے ٹیررسٹوں کا جو اٹیک کر رہے تھے. انڈیا از نو یو ایس, پاکستان از نو کابل اور اینی کنٹری سراؤنڈنگ انڈیا. انڈیا نے بہت بڑی مس کیلکولیشن کی ہے مودی صاحب نے اپنا الیکشن جیتنے کے لیے, اور اتنا بڑا جوا کھیلا ہے کہ اس کی اسٹیٹس جو ہیں وہ نہ صرف یہ کہ ساؤتھ ایشیا بلکہ پورے ایشیا کی تمام آبادی کو جو ہے وہ ایک نیوکلیئر ونٹر میں مبتلا کر سکتے ہیں.
بہت شکریہ جی.
یہ تو انٹرنیشنل کمیونٹی کو فوری طور پر اس کے اندر اپنا رول پلے کرنا چاہیے اور اس کو پیسیفائی کرنا چاہیے تمام سچویشن کو.
بہت شکریہ بریگیڈر ملک. ہم ایک بریک لیں گے چھوٹا سا. ہمارے ساتھ اس وقت ٹیلی فون لائن پر ڈاکٹر رمیش مکوانی صاحب موجود ہیں جو ایم این اے ہیں پی ٹی آئی کے, ڈاکٹر اسما شاکر خواجہ صاحبہ ہیں, اور ہمارے ساتھ ہردیش جوشی صاحب ہوں گے بھارت سے.
یہ وائس آف امریکہ واشنگٹن ہے. آپ ہمارے پروگرام ہماری ویب سائٹ پر کسی بھی وقت دیکھ سکتے ہیں, پتا ہے www.urduvoa.com.
ویلکم بیک ڈاکٹر مکوانی. ان واقعات سے پہلے چند روز آپ بھارت میں موجود تھے جہاں آپ کی وزیر اعظم مودی صاحب سے بھی ملاقات ہوئی اور دوسرے لوگوں سے ملاقاتیں ہوئیں. آپ کو کہا جاتا ہے کہ یہ ایک بیک ڈور ڈپلومیسی کا حصہ تھا, آپ وہاں گئے تھے, آپ ملے لوگوں سے, کچھ بتائیں گے ہمارے سننے والوں کو کہ کیا صورتحال ہے؟
دیکھیے پہلی چیز تو یہ, میں وہاں پہ گیا تھا کمبھ میلے کے حوالے سے فارن منسٹری کی دعوت کے اوپر, فارن منسٹری آف انڈیا, اور وہاں پہ بالکل میری ملاقاتیں سشما سوراج سے بھی ہوئی ہیں اور نریندر مودی صاحب سے بھی, وی کے سنگھ صاحب سے بھی, مگر مین جو ڈسکشن وہ سشما سوراج صاحب سے ہوا, اور میں نے اس ٹینشن کی صورتحال کے اوپر بالکل بات کی, ایک پیس کا میسج دیا کہ پاکستان پیس چاہتا ہے اور اگر یہاں پہ بھی میں گھومتا ہوں تو انڈیا کی بھی ساری عوام جو ہے وہ پیس چاہتی ہے, تو یہ ٹینشن کیوں ہے؟ اور بولڈ اور بلند لیڈرشپ اس وقت پاکستان میں موجود ہے, مودی صاحب بھی بولڈ اور بلند لیڈر ہے. 70 سالوں سے جو تنازعات کے مسئلے ہیں میں سمجھتا ہوں وہ حل ہونے چاہیے. اگر آپ سمجھتے ہیں کہ الیکشن سے پہلے حل ہو تو پہلے حل ہو, آگے حل ہونے تو آگے حل ہونے الیکشن کے بعد, مگر یہ جو ٹینشن والی صورتحال ہے, جو الزام بازی ہے, میں آپ کو گارنٹی کے ساتھ کہتا ہوں کہ اس اٹیک کے اندر کوئی ہمارا انسٹیٹیوشن انوالو نہیں ہے جو آپ جس قسم کے الزام لگا رہے ہیں, اور میں نہیں سمجھتا کہ ایسے الزام سے کوئی الیکشن کی صورتحال میں بھی کوئی آپ کو فائدہ ہوگا, کیونکہ عوام جو ہے وہ چاہتی ہے امن, اور آپ اس طریقے سے ٹینشن ہوگا. اور انہوں نے کہا نہیں ہم بھی امن چاہتے ہیں مگر کوآپریشن نہیں ہوتا. میں نے کہا یہ جو فیتھ کا جو فقدان ہے دونوں ملکوں کے بیچ میں, اس کے اندر میں کوشش کروں گا ایز اے برج جو ہے وہ ہوں, اور اچھے طریقے سے دونوں ملکوں کے درمیان ایک اعتماد کی فضا قائم کر سکوں. مگر جو فیصلے ہیں جو جہاں پہ مشرف صاحب کی گورنمنٹ نے چھوڑے تھے, ہم وہاں سے شروع کریں کہ کم سے کم اس وقت ہم کافی حد تک پہنچے تھے مسئلوں کے حل کے لیے, آگے ہم بڑھیں. ایک دوسرے کے ملک کی زمین جو ہے ایک دوسرے کے خلاف استعمال نہیں کرنے دیں. کوئی بھی انٹیلیجنس شیئرنگ ہو تو ہم ایک دوسرے کے ساتھ کریں. یہ ساری چیزیں ڈسکس ہوئی مگر اور دو دن خاموشی بھی رہی. دو دن کے بعد پھر وہی جس سے ڈرتے تھے وہی بات ہو گئی. اور جس طریقے سے کسی کی سوورینٹی کو چیلنج کرنا لازمی ہے وہ ریٹیلیٹڈ تو ہوگا. میں نے پہلے ہی کہا تھا کہ ریئیکشن ایسا آئے گا کہ آپ سوچ ہی نہیں سکتے. اور آپ نے دیکھا کہ وہ تو دو جہاز آ کے ایسے ہی چکر لگا کے چلے گئے, مگر یہاں پہ جب پاکستانی جہاز اٹھے تو انہوں نے تو اٹھا کے ان کو پھینک کے نیچے پھینک دیا. میں سمجھتا ہوں کہ ایسی چیزیں, جنگ میں ہار ہو یا جیت ہو, میں سمجھتا ہوں ہار جیت کسی ملک کی نہیں ہوتی ہے, اور ہار جو ہے انسانیت کی ہوتی ہے, اور سب سے زیادہ جو ہے وہ انسانیت ہونی چاہیے. اور ہم تو سمجھتے ہیں کہ دونوں ملک غربت کے لیے لڑے تو وہ اچھی بات ہے. دہشت گردی کے حوالے سے جتنی پاکستان نے قربانیاں دی ہیں, 50,000 سے 70,000 جانیں پاکستان کی عوام کی اور لا انفورسمنٹ ایجنسیز کی گئی ہے,
جی,
تو ان کی قدر ہونی چاہیے. اس کے باوجود بھی اگر آپ سمجھتے ہیں, اگر دیکھیں الزام کے اوپر, میں نے یہ بھی کہا تھا کہ الزام کے اوپر جائیں گے تو بہت سارے پاکستان کے بعض بھی شواہد ہیں, چاہے کلبھوشن ہو چاہے بلوچستان کے اندر انوالومنٹ ہو. اگر آپ کہتے ہیں کہ بھائی کشمیر میں ان کی انوالومنٹ ہے, ایک دوسرے کے ساتھ شیئر کریں, مگر کم سے کم ایک نیک نیتی کے ساتھ, ول کے ساتھ ہی آگے بڑھیں کہ ہمیں امن قائم کرنا ہے, ہمیں ابھی کسی کے ہاتھوں میں نہیں کھیلنا ہے. اگر ہمارے جو پیس کے ٹاکس ہیں اس کو کوئی سبوتاز کرتا ہے تو ان کو بھی ہمیں بھگا دینا ہے, ان کا حصہ ہمیں بننا نہیں ہے.
اچھا ڈاکٹر مکوانی, ہم ٹاسک شروع, ڈاکٹر مکوانی یہ بتائیے مجھے کہ اب آپ کیا پراسپیکٹس دیکھتے ہیں جو صورتحال آج ہے, کیا آپ دیکھتے ہیں کہ یہ ایسکلیٹ ہوگی سچویشن یا یہ کہ ڈیسکلیٹ ہو جائے گی؟
نہیں نہیں یہ ختم ہو جائے گا. یہ پیس کی یہ ٹاکس کی طرح اس دن ہی جانے کے لیے تیار تھے جب میں تھا وہاں پہ, ماحول بہتر بن چکا تھا اور دو دن ایون پیشن بھی ہو گیا, مگر وہاں پہ بھی کچھ میڈیا, کچھ پبلک, کچھ اپوزیشن نے جس طریقے کا ایک پریشر ڈالا کہ نہیں آپ نے کہا تھا بدلہ لیں گے, یہ لیں گے, کائے کا بدلہ ہوا, یہ ہوا, اور آپ نے ایک وہاں سے پارلیمنٹرین آ گیا گورنمنٹ کا, وہ آپ سے آ کے ٹاسک کر کے چلا گیا ہے, یہ چلا گیا ہے, جس کے اوپر پھر ان کو ایک پریشر آیا. میں سمجھتا ہوں اس وقت بھی ریڈی تھے کہ ہم خود چاہتے ہیں کہ ہم آئی ٹی بیچتے ہیں دنیا کے اندر, اور ہم چاہتے ہیں ہماری قوم جو ہے وہ ہمارا ملک ترقی کرے, ہم بھی نہیں چاہتے. اور میں تو بہت پر امید تھا کہ یہ دو دن کا نہیں, آگے چل کے اور جو ہے وہ پازیٹو ڈائریکشن میں ہوں گے ہم, مگر پھر دو تین دن گزرنے کے بعد یہ
صورتحال بگڑ گئی.
سمجھ میں نہیں آیا کہ صورتحال جو ہوئی, مگر دیر آئے درست آئے, غلطیاں انسان سے ہوتی ہیں, اور میں سمجھتا ہوں ماضی سیکھنے کے لیے ہوتی ہے, رہنے کے لیے نہیں ہوتی ہے. آج بھی آگے بڑھنا چاہیے, اور میں نے بسٹری پڑھی ہے, جنگ کسی مسئلے کا حل نہیں ہوتا. کسی ملک کے اندر بھی اگر آپ بتاؤ کہ جنگ سے مسئلے حل ہوئے ہو, میں نہیں سمجھتا.
بہت شکریہ,
جہاں پہ بھی جنگیں ہوئی ہیں وہاں پہ تباہی ہوئی ہے.
ڈاکٹر مکوانی بہت شکریہ آپ کا. اور اب ہردیش جوشی صاحب جی بتائیے کہ اس وقت ہندوستان میں جو اب سے دو دن پہلے تک صورتحال تھی, ایک جنگی جنون کسی کیفیت, پاکستان میں بھی تھی وہاں بھی تھی, اب کیا حال ہے, جو صورتحال اب بنی ہے اس جیسر کے بعد کے پائلٹ کو واپس کیا جا رہا ہے, کیا سمجھتے ہیں کہ اب وہاں پر سول سوسائٹی, وہاں کے جرنلسٹ, وہاں کا میڈیا کیا کر رہا ہے؟
देखिए सर, मैं एक इंडिपेंडेंट जर्नलिस्ट हूँ और मैं स्पोक्सपर्सन नहीं हूँ, मैं सिर्फ एक जर्नलिस्ट के तौर पर आपको यहाँ पर क्या हालात हैं ये बता सकता हूँ। पहली बात तो ये है कि जो यहाँ के विंग कमांडर हैं जिनके बारे में कहा जा रहा है कि कल उनकी वापसी होगी और वो हिंदुस्तान वापस आएंगे सकुशल यानी पूरी हिफाजत के साथ, तो उसको लेकर काफी खुशी का माहौल है और वो जाहिर है बिल्कुल वो होना भी चाहिए और बहुत लोग खुश हैं कि एक जो पायलट हैं जो वहां पहुंचे थे और जो कोई ऑफेंसिव में नहीं गए थे, जो एक इंट्रूजन हुआ था हमारी भारत की एयर स्पेस का, उसके उस जहाज का पीछा करते हुए उस कार्रवाई में शामिल थे और वो पाकिस्तान की सरजमीन पर उतरे और उसके बाद उन्हें वापस लौटाया जा रहा है, इसको लेकर काफी खुशी का माहौल है। दूसरी बात यह है कि जो पाकिस्तान को लेकर यहाँ पर ये कहा जा रहा है बार बार और जो एक जो फैक्ट्स के साथ गवर्नमेंट सपोर्ट करती रही कि पाकिस्तान की सरजमीन से पाकिस्तान इस बात के बावजूद कि पाकिस्तान कहता है कि वो दहशतगर्दी का शिकार रहा है और बहुत तशद्दुद उसने देखी है, उसके बावजूद पाकिस्तान की सरजमीन से आतंकवाद को यानी दहशतगर्दी को सपोर्ट मिलता रहा है, इसके सबूत जो हिंदुस्तान की हुकूमत है वो पाकिस्तान को देती रही है और उसको इस बात की एंग्विश है, इस बात से उनको रंज है कि उसके बारे में कोई कदम पाकिस्तान की ओर से ऐसे कॉन्क्रीट कदम नहीं उठाए जा रहे हैं कि ऐसा माना जाए कि पाकिस्तान उसके लिए जो बात कह रहा है उस पर टिका हुआ है कि हम आतंकवाद से लड़ रहे हैं, हम आतंकवाद के शिकार हैं। दूसरी बात यह कि पाकिस्तान पर जो अभी अटैक हुआ था, जो माफ कीजिए, जो टेररिस्ट कैंप्स पर जो अटैक हुआ था उसको इंडियन गवर्नमेंट ने साफ तौर पर कहा कि नॉन मिलिट्री प्रीएम्प्टिव मेजर था, यानी ये पाकिस्तान की सरकार पर या पाकिस्तान पर अटैक नहीं था, ये मिलिट्री जो टेररिस्ट कैंप्स थे उन पर अटैक था और अगर पाकिस्तान ही कह रहा है कि वो टेररिज्म के खिलाफ है तो उसे इस कार्रवाई से खुश होना चाहिए और इस कार्रवाई की तफ्तीश करके पता करना चाहिए कि जो टेररिस्ट हैं वो किस हद तक खत्म हो पाए हैं। तो ये तमाम इस तरह की स्थिति यहाँ पर मौजूद है। और दूसरी बात ये भी मैं यहाँ पर जोड़ना चाहूंगा कि हिंदुस्तान में बहुत बड़ी कॉन्स्टिट्यूएंसी है जो इस वॉर फ्रेंजी को नहीं चाहती, बहुत बड़े संख्या में ऐसे पत्रकार हैं जिनमें मैं खुद को भी शुमार करना चाहूंगा जो ये चाहते हैं कि जंग किसी भी हालात में नहीं होनी चाहिए, लेकिन एक पॉलिटिकल जो स्थिति है उसको भी इस वक्त नजरअंदाज नहीं किया जा सकता कि अगर इतना बड़ा अटैक जैसे जो जम्मू कश्मीर में हुआ हिंदुस्तान के जो इलाके में, अगर उतना बड़ा अटैक होता है तो कोई पॉलिटिकल लीडरशिप चुपचाप नहीं रहे, जवाब जरूर देगी। तो इस स्थिति में जो चीजें हैं वो एस्केलेट हुई हैं और हम सभी उम्मीद कर रहे हैं कि ये चीजें धीरे धीरे और जल्दी डी एस्केलेट हो।
अच्छा, हमारे साथ आइएगा डॉक्टर अस्मा, ये बताइए कि अब आप क्या समझती हैं कि इंटरनेशनल कम्युनिटी जिस तरह से अब अपना रोल प्ले करने की कोशिश कर रही है, क्या वाकई इन दोनों न्यूक्लियर आर्म्ड स्टेट्स के दरमियान अमन हो सकता है और देरपा अमन हो सकता है?
जी बिल्कुल, क्यों नहीं, दुनिया में दो समझदार मुल्क अमन से क्यों नहीं रह सकते अगर वो अपनी सोच बदल लें। अभी जिस तरह मैं हिंदुस्तानी भाई की बातें सुन रही थी तो मैं उनसे ये मैं जरूर ये कहना चाहूंगी, आई वुड लाइक टू रिस्पॉन्ड हिम कि पहली बात तो ये कि भारतीय जहाज जो है घर तक अगर हमारे जहाज इंडियन कश्मीर जो कि एक मतनाज़ा इलाका है उसकी हदूद में दाखिल हुए भी थे, तो जब भारतीय जहाजों को हमने वापस भेजा था बालाकोट के अटैक के बाद, तो हम तो इंडियन हदूद में तब दाखिल नहीं हुए थे। तो ये जो इनके जो पायलट हमने गिरफ्तार किए वो पाकिस्तान पे हमला करने की नीयत से आए, जिनको पाकिस्तान एयरफोर्स के जहाजों ने जिनके जहाज को मार गिराया और उसके बाद जब वो साहब पकड़े गए तो उनको इंतहाई इज्जत के साथ, जिस तरह एक फौजी दूसरे फौजी को से डील करता है वैसे उनको इज्जत और एहतराम के साथ उनको रखा गया और अभी आज हमारे वजीर आजम ने कहा कि उसको वो वापस कर रही हैं। ये डेफिनेटली पाकिस्तान की तरफ से एक बहुत बड़ा कदम है, ये कोई ऐसी बात नहीं है कि वो आए चले आए और वो उतर गए और वो पाकिस्तानी इलाकों पे हमला करने की नीयत से आए। दूसरी बात ये है कि जिस तरह इन्होंने कहा कि जो बालाकोट के ऊपर भारतीय फिजाइया ने हमला किया वो एक नॉन मिलिट्री अटैक था, तो मैं इनसे ये अर्ज करना चाहूंगी कि पाकिस्तान को तोड़ने के ख्वाब देखने वाले कुछ हमारे बलोच भाई दिल्ली में भारतीय हुकूमत की मेहमान नवाजी का लुत्फ उठा रहे हैं, तो क्या उनको मारने के लिए या पकड़ने के लिए हम भी सरहद के उस पार आए और अपने इन लोगों को जो पाकिस्तान में वांटेड है उठा के ले जाए? तो क्या इस चीज को वो बिल्कुल इसी तरह नरेट करेंगे जिस तरह अभी उन्होंने बालाकोट पे भारत के फिजाई हमले को नरेट कर रहे हैं, बयान कर रहे हैं? तो मैं इनसे ये चाहूंगी, सबसे पहली बात ही अगर आपने अमन कायम करना होता है तो आप तस्वीर को सही रुख और पर्सपेक्टिव से देखते हैं, आप हकायक को तोड़ मरोड़ के अपनी जाहिर पॉलिसीज को जस्टिफाई नहीं करते। और अगर आप, और इनका ये कहना है कि पाकिस्तान के सबूत आए कि वो दहशतगर्दी की, जी दहशतगर्दी के खिलाफ हम अपने लोगों के लिए हम उसके खिलाफ हैं, हमने अपने लोगों को दहशतगर्दी से बचाना है इसलिए हम उसके खिलाफ ऑपरेशन कर रहे हैं। और दुनिया जानती है, अगर मेरे भाई को ये इलम नहीं है तो वो गूगल करें और स्टैटिस्टिक्स देख लें जो कि पड़े हुए हैं इंटरनेट पे, कोई भी इंसान उनको देख सकता है कि पाकिस्तान में दहशतगर्दी के हमलों, दहशतगर्दों की मूविंग नेटवर्किंग में कैसे डिक्लाइन आया है, तनजुल आया है। पाकिस्तान अब पहले से कहीं ज्यादा एक सेफ मुल्क है। इसलिए ये 50 साल 20 साल 10 साल पुरानी रागनी अलापना दहशतगर्द। और मैं इन भाइयों से ये भी पूछना चाहूंगी कि जब पाकिस्तान में दहशतगर्दी के हमले हो रहे थे और हमारे बच्चे स्कूलों में शहीद हो रहे थे, हमारे बच्चे पार्क्स में, हमारे मुसलमान मस्जिदों में शहीद हो रहे थे,
तो
बिल्कुल दीजिएगा, इनको बात मुकम्मल करने दीजिए, इनको बात मुकम्मल करने दीजिए, इनकी लाइन काट
अपने के हमले जब हम दहशतगर्दी नाराज अनासिर से बातचीत की, हमने तालिबान तक से भी मुज़ाकरात किए, हम तालिबान के और यूएस गवर्नमेंट के भी मुज़ाकरात करा रहे हैं, क्योंकि पाकिस्तान का ये फर्म बिलीफ है कि सबसे पहला हल किसी भी मसले का मुज़ाकरात होते हैं। भारत को ये जो भी इनके चीजें हैं, आज वो जिस तरह हमारे वजीर आजम ने कहा आज वो डोजियर दे रहे हैं, ये डोजियर वो जंग का ये सारा माहौल बनाए बगैर भी पहले दिन दे सकते थे। तो ये ना देने की वजह के पीछे क्या क्या अनासिर कारफरमा है, क्योंकि गालिबन शायद इनको ये एहसास नहीं है कि इस तरह के वॉर जिंगोइज्म से बिलियंस ऑफ पीपल की जिंदगी वो खतरे में डाल रहे हैं। जिस तरह बीजेपी के लीडर ने कहा कि अगर हम कुछ और एयर स्ट्राइक्स करेंगे पाकिस्तान पे तो हम 22 लोकसभा की सीटें जीत सकते हैं, तो मैं इनसे ये इंतहाई एहतराम के साथ अर्ज करना चाहूंगी कि 22 लोकसभा की सीटें जीतने के लिए मिलियंस और बिलियंस ऑफ लोगों का कत्लेआम जरूरी नहीं है। और क्या वो अगर खुदा ना खास्ता किसी गलतफहमी की बिना पे न्यूक्लियर जंग शुरू हो जाए तो उन 22 सीटों को जीत के बीजेपी ने करना क्या है, हासिल क्या होगा फिर 5 साल की हुकूमत?
अच्छा,
तो मैं इनसे अर्ज करूंगी कि बराए मेहरबानी किसी किस्म के ये जज्बातियत का मौका नहीं है, ये बड़ी ही समझदारी और तदब्बुर से काम लेने का मौका है। हम बिल्कुल अप्रिशिएट करते हैं हमारे वजीर आजम ने जो कहा है कि वो भारतीय पायलट को इज्जत और एहतराम के साथ भारत को वापस कर देंगे, मगर मेरी अर्ज है कि हमारे गुडविल जेस्टर्स को ना कोई इस तरह तोड़ मरोड़ के ना पेश किया जाए, और अगर हम बिलफर्ज किसी दबाव की वजह से इन पायलट साहब को वापस कर रहे हैं तो उस दबाव की वजह से वो कुलभूषण यादव को भी हमसे ले जाएं।
बहुत शुक्रिया जी,
हमें इल्जाम है हमने उसको वापस नहीं करना।
हमारे साथ रहिएगा जी,
इस किस्म की बात बिल्कुल, मतलब ये एक इंतहाई मुझे एक बिल्कुल कॉन्टेक्स्ट से हटके इनकी गुफ्तगू लगी।
अच्छा,
दूसरी बात ये, अब आपके सवाल का मैं बड़ा मुख्तसर जवाब देना चाहूंगी कि पाकिस्तान पहले दिन से इंटरनेशनल कम्युनिटी से ये दरख्वास्त कर रहा है कि वो इस मामले में मुदाखलत करे और भारत को जारिया को इल्जामात की बिना पे जारियत से रोके, और अगर भारत के पास अपने इल्जाम के लिए जो भी सबूत है तो पाकिस्तान उसके सिलसिले में जरूरी इकदामात करेगा और मुतल्लिका लोगों के खिलाफ एक्शन लेगा। हम और जब जिस तरह हमारे वजीरे आजम ने कहा आप एक कदम आगे बढ़ाएं हम दो, हमने हमेशा अभी तक हमारी गवर्नमेंट का ट्रैक रिकॉर्ड है कि हमने साबित किया कि जो वजीरे आजम इमरान खान कह रहे हैं वो हम कर रहे हैं, जो हमारे चीफ ऑफ आर्मी स्टाफ कह रहे हैं वो वैसा हो रहा है। तो ये बड़ी ही खुशी की बात है कि सऊदी वजीर खारजा का ला रहे हैं, सदर ट्रंप ने अपनी अपनी फिक्र का और अपने कंसर्न का इजहार किया है। इसके अलावा दुनिया के बहुत से मुल्कों के जिम्मेदार जो सरबराहान हैं उन्होंने पाकिस्तान के साथ फोन किया है और उन्होंने कहा है कि हम इस मामले में सालसी करना चाहते हैं, जिसमें यूएन के सेक्रेटरी जनरल का रोल भी काबिले तारीफ है। तो मैं ये चाहूंगी कि इंटरनेशनल कम्युनिटी आए और इस मसले को बातचीत से, जो कि मसला है ही नहीं, जो मसला बनाया गया है ताकि इलेक्शन में
यहाँ रोकूंगा आपको, जोशी साहब आप फरमाइए।
नहीं सर, पहले तो मैं आपसे माफी चाहता हूँ कि आपने मुझे एज ए जर्नलिस्ट यहाँ पर बोलने के लिए बुलाया था, मैं एज ए जर्नलिस्ट बता रहा था कि हिंदुस्तान में क्या हाल है। दूसरी बात यह है कि आई एम ए पैसिफिस्ट,
मैं कोई वॉर मॉन्गर नहीं हूँ.
सही.
यू कैन गो एंड जस्ट टाइप माय नेम एंड माय बर्थ.
इसीलिए मैंने आपको बुलाया था. इसीलिए मैंने आपको बुलाया था.
अमन के लिए लड़ रहे हैं, अमन के लिए लड़ रहे हैं और एस्केलेट ना हो. तीसरी बात यह है कि जो गूगल करने की बात कह रहे हैं, मैं गूगल जर्नलिस्ट नहीं हूँ. मैं इनको ये बताना चाहता हूँ मैडम को कि आप अपने ही एक बहुत ही इज्जतदार जो बहुत ही अनुभवी एक्सपीरियंस सहाफी हैं अहमद राशिद, उनकी 3 वॉल्यूम की किताब है और वो मेरी अभी भी जब मैं आपसे बात कर रहा हूँ तो मेरी मेरी शेल्फ में रखी हुई है. उन तीनों के नाम अगर आप मैं चाहूँ तो बता सकता हूँ, लेकिन अहमद राशिद का नाम काफी है. उसे आप पढ़ लीजिए तो कोई भी देश ये नहीं कह सकता कि पाकिस्तान की सरजमीन का इस्तेमाल दहशतगर्दी के लिए नहीं हुआ है. लेकिन इसका इसका मतलब ये नहीं है कि हम यहाँ मामले को एस्केलेट करने के लिए बैठे हुए हैं. हम यहाँ पर कश्मीर का जो मसला है उसके लिए बात करने की जरूरत है, क्योंकि जो मर रहे हैं वहां पर या जो जो उसका नुकसान होता है वो गरीब लोगों को होता है, वो उन लोगों को होता है जिनका ज्यादातर कोई दोष नहीं होता, जिनका कोई गुनाह नहीं होता. तो मैं यहाँ पर इस बात को अपनी बात खत्म कर रहा हूँ, क्योंकि आप लोगों ने मुझे यहाँ पर इंडियन गवर्नमेंट के स्पोक्सपर्सन के तौर पर पेश कर दिया है.
नहीं बिल्कुल नहीं, बिल्कुल नहीं.
गवर्नमेंट की ओर से बोलने के लिए नहीं, मैं यहाँ पर जो हो रहा है जो जर्नलिस्ट बात कर रहा था. और बहुत बहुत शुक्रिया इस कार्यक्रम में मुझे शामिल करने के लिए. लेकिन जो मैंने फैक्ट बताए हैं वो मैं एक बार फिर से दोहरा रहा हूँ कि हिंदुस्तान में बहुत बड़ी कॉन्स्टिट्यूएंसी है जो अमन और चैन चाहती है, जो ये चाहती है कि मामला एस्केलेट ना हो. और दूसरी बात यह है कि यहाँ पर भी लोग लगे हुए हैं इस बात को लेकर और बहुत खुश हैं कि उनके विंग कमांडर वापस आ रहे हैं. और तीसरी बात, इन्होंने जो अभी ये कहा कि वो यहाँ पर पीछा करने आए थे, इतना हमें भी मालूम है पाकिस्तान की ओर से जो रिटेलिएटरी एक्शन हुआ था उसके 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 बिना पर जो जहाज यहाँ पर आए थे उनका पीछा करते हुए पायलट वहां पर गए थे. लेकिन ये बात जो है सेकेंडरी हो जाती है. अभी बात यह है कि मामले को कैसे
जाहिर है, आपका मौका है, पाकिस्तान का मौका है.
पाकिस्तान की सरजमीन का इस्तेमाल हुआ नहीं है टेररिज्म के इस्तेमाल के लिए, ये फैक्चुअली नहीं है. आप अपने सहाफियों को अपने लोगों को पढ़ लीजिए, उससे ही आपको पता चल जाएगा. और इससे ज्यादा मैं कुछ कहने की स्थिति में नहीं हूँ, क्योंकि आप लोग मुझे भारतीय सरकार के भारतीय गवर्नमेंट.
नहीं बिल्कुल नहीं, हमने आपको आपको सिर्फ एक जर्नलिस्ट की हैसियत से बुलाया था. और बेइंतहा शुक्रिया आपके वक्त का. हमारे साथ रहिएगा मोहतरमा अस्मा. आप हमें एक ब्रेक लेंगे, इसके बाद फिर गुफ्तगू को आगे बढ़ाते हैं.
रेडियो प्रोग्राम सदाए जहां न्यूज नेटवर्क और वॉइस ऑफ अमेरिका की मुश्तरका पेशकश है. ये प्रोग्राम सुनते रहिए और इस बारे में अपनी आरा तजावीज और सवालात के लिए हमसे राब्ता कीजिए facebook.com/sejradio या फिर facebook.com/radionewsnetwork.
वेलकम बैक. इस वक्त टेलीफोन लाइन पर हमारे साथ तो इंडियन कश्मीर से प्रोफेसर हमीदा साहिबा हैं. ये बताइए कि जो इस वक्त तो मोहतरमा सूरत हाल है पाकिस्तान और हिंदुस्तान के दरमियान जो कशीदगी है, दूसरी जानब वो कश्मीर में खासी बदअमनी है. आज जो इमरान खान साहब ने पायलट को वापस करने का ऐलान किया है एज ए जेस्चर ऑफ गुडविल, आप क्या समझते हैं कि कश्मीरी इसको किस तरह से लेंगे और इसके बारे में उनके क्या महसूसात हैं?
थैंक यू वेरी मच. कश्मीरी ये चाहते हैं कि जब इमरान साहब ने ये इनको एक खुशखबरी सुनाई, हमने सोचा था कि इनके साथ वो उनको ये भी कहे कि हम कश्मीर को टेररिज्म के नाम के खाते में नहीं डाल सकते हैं. कश्मीर रियल इशू है, उनके राइट्स अलग किए गए हैं, इसलिए अगर कोई मिलिटेंट यहाँ है दैट इज ओनली अ सिम्टम ऑफ अ डिजीज, सिम्टम ऑफ अ रूट कॉज. तो रूट कॉज को एड्रेस किए बिना हम डी एस्केलेट भी नहीं कर सकते हैं. आज अगर आपने ये किया लेकिन इसका रूट कॉज इंडो पाक का जो कॉन्फ्लिक्ट का रूट कॉज है वो कश्मीर है. लेकिन सारा जो अगर आज आप भी हिंदुस्तानी मीडिया देखेंगे, सारा इनका जो डिस्कशन है इट इज राउंड टेररिज्म टेररिज्म. असल बात को ये भूल जाते हैं कि ये मिलिटेंसी क्यों उठी. और मिलिटेंसी कुछ भी नहीं है अगेंस्ट स्टेट टेररिज्म. स्टेट टेररिज्म को बिल्कुल पासे पर्दा डालते हैं. बर्निंग, ब्लास्टिंग, किलिंग जो हमारे बच्चों का होता है, टीन एजर्स का होता है, उसकी बात कोई नहीं करता है. आज हिंदुस्तान ने कल से कहा कि जिनीवा कन्वेंशन के मुताबिक इसको ट्रीट करना चाहिए. लेकिन कभी वो जिनीवा कन्वेंशन उनके लिए था ही नहीं, जिसके तहत बच्चों को सिर्फ पकड़ सकते हैं तो मार नहीं सकते हैं. लेकिन यहाँ जस्टिफाई करते हैं उनको ब्लास्ट करना, उनको बर्न करना, उनको ब्रूटली किल करना. यही लोग जो आज कन्वेंशन जिनीवा कन्वेंशन की बात करते हैं. इसलिए मुझे लगता है कि इमरान साहब ने ये बहुत अच्छी उसने अपनी वो स्टेटस मैनशिप क्वालिटी दिखाई और परसेप्शन की वॉर उसने आज जीती दुनिया में इंस्पाइट ऑफ की हिंदुस्तानी मीडिया क्या कहेगा। लेकिन हम चाहते हैं कि दर पर्दा जो बात हुई होगी, क्योंकि एक डिप्लोमेसी भी चल रही थी कि बहुत से ममालिक बीच में भी आए, हम चाहते हैं कि वो इसके साथ ये कहें कि हम डायलॉग के कश्मीर पर डायलॉग जरूरी है। डायलॉग सिर्फ नहीं है इंडो पाकिस्तान डीएस्केलेट करने के लिए, क्योंकि उसका असली वजह है कश्मीर। इसलिए जब तक दुनिया को ये बावर कराना है, जब तक कश्मीर पर मानिए खैर बात नहीं होगी, रिजॉल्व नहीं किया जाएगा, तब तक रियल डीएस्केलेशन नहीं हो सकता है।
अच्छा, आप हमारे साथ रहिएगा आसमा साहब भाई, ये बताइए मुझे कि जो डिप्लोमेटिक एफर्ट्स होती हैं उनमें ज़ाहिर है कि जो जिन मुल्कों के दरमियान सालिसी कराई जाती है उनका तैयार होना, उनका रजामंद होना ज़रूरी होता है, तो क्या आप ही समझती हैं कि हिंदुस्तान और पाकिस्तान दोनों इस बात पर एग्री करेंगे कि बड़े ममालिक यूनाइटेड नेशंस या इंटरनेशनल ऑर्गेनाइजेशंस इस सिलसिले में सालिस का किरदार अदा करें?
देखिए, सालिस के किरदार अदा करते वक्त ये बड़ा जरूरी है कि उनका मैंडेट क्या होगा। जहां तक हुकूमत पाकिस्तान की बात है तो वो तो शुरू दिन से ही थर्ड पार्टी इंटरवेंशन को अप्रिशिएट कर रहे हैं कि कोई तीसरा मुल्क आए और सालिस का किरदार अदा करे ताकि हम चीजों को सही कर सकें। जिस तरह अभी मेरी कश्मीरी बहन कह रही थी कि रूट कॉज को एड्रेस करना, अगर तो हम मसालेहत इस बिना पे होके कि फौजें वापस ले जाओ तो बहुत अच्छी बात है, मगर अगर आप रूट कॉज को छोड़ देंगे और कश्मीर जहां से ये मसला पैदा होता है बार बार और बार बार हम पॉइंट ऑफ नो रिटर्न पे पहुंचते हैं, तो अगर जब तक हम उस मसले को एड्रेस नहीं करेंगे तो ये सारी जो भी हमारे एक्शन होंगे वो टेम्परेरी या वक्ती तौर पे होंगे। जिस तरह मेरे हिंदुस्तानी जो थे इन्होंने जिक्र किया कि आप अहमद रशीद की किताब पढ़ें, तो मैं बड़े ही एहतराम से कहूंगी अरुंधति राय इतना अरसे से लिख रही है और ये लोग वो हैं जो चाहते हैं कि हिंदुस्तान की भलाई हो, और वो उसमें वो बताती हैं कि किस तरह जब आप लोगों के बेसिक ह्यूमन राइट्स गस्प करते हैं तो वो समझते हैं कि वो एक लार्जर कॉन्स्टिट्यूशनल सेटअप का पार्ट नहीं है, उसमें स्टेक होल्डर नहीं है और उनके इंटरेस्ट वहां सर्व नहीं हो रहे। तो ये सारा जो कुछ हो रहा है जिस तरह उन्होंने बताया और जिसके हमीदा साहबा ने कि जिस तरह अब कश्मीर में जो भी अग्रेसिव ब्रूटैलिटी हो रही है, जुल्म तशद्दुद हो रहा है, तो तशद्दुद के जवाब में तशद्दुद ही आएगा, इसके जवाब में प्यार नहीं आता। और इसी सिलसिले में मैंने एक दो दिन पहले दुलत सिंह साहब हैं जिन्होंने किताब भी लिखी है बड़ी मशहूर, और वो हुकूमत के वाजपेयी हुकूमत में आई थिंक एडवाइजर थे कश्मीर सोल्यूशन के लिए, तो उन्होंने फिर ये बात कही है कि कश्मीर में जो मोदी पॉलिसीज का थी अग्रेसिव है, जो मोदी का कोई भी एक्चुअली कश्मीरी डॉक्ट्राइन नहीं है, यानी कि वो अगर आप उनकी पॉलिसी देखें तो वो कश्मीरियों को तंग करने के लिए और इनसिक्योर उनमें सिक्योरिटी उभारती है, जिसका 13373 आर्टिकल को अदालत में चैलेंज कर लो, उसको खत्म कर दो, उधर गवर्नर राज नाफल कर दो, जो बोले उसको मारो। अब जिस तरह पूरी दुनिया में, जिस तरह आपने भी देखा होगा कि कभी एक कौम को इज्तमाही तौर पे अंधा करने की मुहिम तो नहीं चलाई जाती, तो जब आप ये सब कुछ करेंगे और आप ये समझें कि वाजपेयी साहब अगर प्यार से इस मामले को हल करने की कोशिश कर रहे थे तो वो गलती पे थे और मैं ये तशद्दुद के जरिए ये सारी चीजों को हल कर लूंगा, तो मैं इनसे ये जरूर मैं पूछना चाहूंगी कि ये वो उनको मिल रहा है जो कि वो काटते रहे, जो वो बोते रहे, और बार बार इन हिंदुस्तान के जो समझदार लोग हैं, जो अमन पसंद लोग हैं, वो बार बार ये बीच में कहते रहे कि इस तरह जो मोदी साहब की पॉलिसीज हैं ये कश्मीर को के मसले को मजीद कॉम्प्लिकेटेड करेंगी। आज कश्मीर के लोगों को अब आप देखें, ये कश्मीर से हमारी बहन बोल रही थी तो उनको डर ही नहीं रहा, खौफ ही नहीं रहा, क्योंकि वो जिंदगी इतनी तशद्दुद की वजह से बेमानी हो गई है कि दे डोंट केयर एनी मोर के व्हाट हाउ इंडियन गवर्नमेंट वुड रिएक्ट और इंडियन फोर्सेस वुड रिएक्ट। सो डेफिनेटली इंटरनेशनल कम्युनिटी को बीच में हमारे सालिस का किरदार अदा करने की जरूरत है, ना सिर्फ इस इमीडिएट इशू को डिफ्यूज करने के लिए, यहाँ से हमें वापस फौज को ले जाने के लिए, मगर इस रूट कॉज को उनसे मेरी मतलब बहुत रिक्वेस्ट है कि इस रूट कॉज इसकी वजह से हम آپس میں ہمارے ایسے حالات پہنچ جاتے ہیں, اس کو ختم کرنے کی بہت ضرورت ہے. اچھا. اس کو کسی بھی طریقے سے, جس طرح واجپئی مشرف صاحب نے, میرا خیال ہے کشمیر کے مسئے کو ہم تھوڑی سی میں ٹیکنیکل بات کرنے لگی,
میں ذرا سا آپ کو یہاں روکوں گا,
انسانیت کو سامنے لے کے آئے. تو ہمیں کشمیر کے مسئلے کو انسانیت کے تناظر میں دیکھنے کی ضرورت ہے, سیاست کے تناظر میں نہیں. انسانوں کی کا ادب کریں, انسانوں کی قدر کریں, انسانیت کو بچائیں کشمیر میں.
ہمارے ساتھ رہیے گا, ہمیں جوائن کیا ہے لارڈ نذیر نے لندن سے. لارڈ, یہ بتائیے کہ جو اس وقت پاکستان اور ہندوستان کے درمیان ایسکلیشن ہے, اور اب ظاہر ہے کہ آپ ایک بین الاقوامی حیثیت رکھتے ہیں, آپ کیا یہ سمجھتے ہیں کہ جو اس وقت انٹرنیشنل لیول پہ کوششیں ہو رہی ہیں, خاص طور پر صدر ٹرمپ نے بھی کہا ہے, یورپی ممالک بھی کہہ رہے ہیں, چین بھی اس بارے میں بہت تو زیادہ پرجوش ہے کہ یہ معاملہ دب جانا چاہیے, ڈی ایسکلیٹ ہو جانا چاہیے, آپ کیا چانسز دیکھتے ہیں ڈی ایسکلیشن کے؟
میرے خیال میں پرائم منسٹر عمران خان صاحب نے جو اعلان کیا ہے کہ وہ انڈین پائلٹ کو واپس کر دیں گے, اور جو آج بھی ایکٹیویٹیز جو ہیں وہ کافی ریڈیوسڈ ہیں, لیکن مجھے وہ انتھیوزیازم ویسٹرن کنٹریز کے اندر وہ نہیں نظر آیا جس طریقے سے 2002-2003 میں جب انڈیا اور پاکستان کی فوجیں جو ہیں وہ لائن آف کنٹرول بارڈر پہ تیار ہو گئی تھی, اور اس وقت مشرف صاحب اور واجپائی صاحب جو ہیں وہ لڑائی کی باتیں کر رہے تھے. تو اس وقت مجھے یاد ہے کہ ٹونی بلیئر نے آ کے ہمیں بریفنگ دی تھی کہ وہ پرسنلی دونوں لیڈران کے ساتھ بات کی ہے. چاہے کہ کل جو ہاؤس آف کامنز میں ڈیبیٹ ہوا ہے جس میں تقریباً سارے پاکستان اوریجن کے جو ایم پیز اور بیرنس وارسی ہاؤس آف لارڈز کے اندر سب نے جو ہے وہ اپنی گورنمنٹ, برٹش گورنمنٹ کو کہا ہے کہ ہمیں رول ادا کرنا چاہیے تاکہ ڈی ایسکلیٹ کریں اور پھر فیسیلیٹیٹ کریں کوئی ڈائیلاگ, لیکن جو گورنمنٹ ہے وہ تقریباً اس بات سے بھاگتی رہی ہے اور یہی کہتی رہی ہے کہ نہیں, یہ انڈیا اور پاکستان کے درمیان ہے, لیکن ہم جو ہے سیکرٹری آف اسٹیٹ اور فورن افیئرز وہ دونوں کے ساتھ بات کر رہا ہے. تو پھر کیونکہ ڈونلڈ ٹرمپ جو ہیں ان کے ہیئرنگ بھی ہو رہی تھی کانگریس کے اندر آپ کو پتا ہے, تو پھر ساتھ ساتھ وہ خود جو ہیں وہ زیادہ نارتھ کوریا کے لیڈر کے ساتھ اپنی جو کانفرنس ہے اس پہ توجہ دے رہے تھے. چاہے ان کا بیان اچھا ہے کہ انہوں نے پاکستان ہندوستان دونوں کو کہا ہے کہ مجھے ڈی ایسکلیشن نظر آ رہی ہے, لیکن وہ یعنی ہو جائے گی, میرے خیال میں جنگ نہیں ہوگی, میرے خیال میں کچھ نہ کچھ جو ہے, لیکن پرابلم مجھے جو نظر آ رہا ہے وہ مودی صاحب اور بی جے پی, یہ الیکشن کے انہی کے بی جے پی کے لیڈر نے آج ان کے ہندوستان کے ٹی وی پہ کہا کہ ہمیں نظر آ رہا ہے کہ جو ہم نے پاکستان کو تھریش کیا ہے, جو ان کو مارا ہے اور ان کے جو ٹیررسٹ کے اڈے ہیں ان پہ حملہ کیا, اس کی وجہ سے ان کا جو ہے وہ پبلک ریٹنگ جو ہے وہ بہتر ہو گیا ہے. تو یہ سارا کا سارا, پہلے بھی ہم یہی کہتے تھے کہ یہ بی جے پی اور آر ایس ایس کی الیکشنیئرنگ کیمپین ہو رہی ہے بجائے اس سے کہ وہ جینوئن جیش محمد کی بات کرتے ہیں. لیکن جب پرائم منسٹر عمران خان صاحب نے کہا کہ ہمیں ایویڈنس دیں, اور دنیا ساری کو پتا ہے کہ وہ کہہ رہے ہیں ایویڈنس دیں, ہم خود ایکشن لیں گے, آپ یہ نہیں کر سکتے کہ آپ جہاں چاہیں پاکستان کے اندر آ کے
جائے
وہ انہوں نے کوئی کیجولٹی تو بتایا کہ ہم 350-350 لوگوں کو مارا ہے, وہ دکھائی نہیں, لیکن پھر بھی کسی ملک کے اندر اس کے حدود کے اندر آ کے بومنگ کرنا یہ کوئی اچھی بات نہیں.
اچھا لارڈ نذیر, یہ بتائیے, آپ نے جو بات کہی ہے کہ جو ویسٹرن کنٹریز ہیں خاص طور پر جو بگ پاورز ہیں ان میں وہ جوش و جذبہ, وہ گرم جوشی نہیں ہے جو 2002 اور 2003 میں تھا, اس کا بنیادی سبب آپ کے خیال میں کیا ہے؟
دیکھیں, ایک تو یہ ہے کہ ہمارا بریگزٹ کا مسئلہ جو ہے وہ بہت ہی سیریسلی چل رہا ہے امریکہ کے اندر, کیونکہ جو ہیئرنگز ہو رہی ہیں وہ ڈونلڈ ٹرمپ کے لیے یہ پرائیورٹی نہیں ہے انٹرنیشنل افیئرز, وہ اپنی جان بچانے کے لیے وہ ہر ممکن کوشش کر رہے ہیں کہ ان کی جو توجہ ہے وہ نارتھ کوریا پہ چلی جائے, وہ کسی اور جگہ پہ چلی جائے. तो ये मेरे ख्याल में ये नहीं कि वो इंटरेस्ट नहीं है, वो उन सबको पता है कि ये इम्पोर्टेंट है, लेकिन ये अच्छी बात है कि सऊदी अरेबिया ने अपने फॉरेन मिनिस्टर को कहा, तुर्की ने बयान दिया, चाइना और रशिया भी इसमें इन्वॉल्व है, लेकिन वो जो वेस्टर्न पावर्स नॉर्मली जो दावेदार बनते हैं, जिसमें हमारा मुल्क भी दावेदार बनते हैं कि हम दुनिया के अमन, यूनाइटेड नेशंस के वारिस हम हैं और हम दुनिया को जो है वो अमन की जो है वो बातें करते हैं, लेकिन इस मामले में वो उन्होंने उस तरीके से तवज्जो नहीं दी जिस तरीके से पहली लीडरशिप आज से 10-15-20 साल पहले जो करते थे।
अच्छा, यूनाइटेड नेशंस का क्या रोल आपके ख्याल में होना चाहिए इसमें?
यूनाइटेड नेशंस के सेक्रेटरी जनरल की तो ड्यूटी बनती है, उसकी तो आर्टिकल 99 के तहत तो उसकी ड्यूटी है कि ही हैज टू कॉल एन इमरजेंसी मीटिंग ऑफ सिक्योरिटी काउंसिल, और वहां पे वो सिक्योरिटी काउंसिल के जो परमानेंट मेंबर्स हैं उनको भी, दूसरों को भी ब्रीफिंग दे कि भाई यहाँ पे कितना खतरा है जंग और फिर न्यूक्लियर और रीजनल वॉर का, और ये तो जंग ऐलान के बगैर शुरू भी हो चुकी थी, तो उसकी तो ड्यूटी बनती है, लेकिन क्योंकि यूनाइटेड नेशंस काफी कमजोर है, आपको पता है कि इराक की इन्वेजन के बाद तो तकरीबन वैसे वो बातें बहुत करते हैं यूनाइटेड नेशंस, बट कोई इनकी पावर नहीं है जितनी, और मॉरल अथॉरिटी भी इतनी कोई खास नहीं है, आपने देखा सीरिया में, आपने यमन में देखा, आपने नॉर्थ अफ्रीका में देखा, तो यूनाइटेड नेशंस जो है वो काफी कमजोर है, और जब तक डायरेक्शन वाशिंगटन डीसी से, लंदन से, ब्रसल्स से ना हो, तो उस वक्त तक यूएन का सेक्रेटरी जनरल जो है नॉर्मली नॉर्मल हालात में भी वो एक्शन नहीं लेता, तो यहाँ पे अनफॉर्चुनेटली ये तवज्जो जो है वो इन बड़े ममालिक की, बड़े रीजनल पावर्स की नहीं है उस तरफ।
आने वाले दिनों का आप नक्शा क्या, आप समझते हैं कि पाकिस्तान और भारत के दरमियान अमन के मुज़ाकरात शुरू हो सकते हैं किसी लेवल पर, किसी मरहले पर?
देखिए, मैं उम्मीद करता हूँ, और मैं उम्मीद भी करता हूँ, और मैं ट्विटर पे और सारी दुनिया की जो खबरें हैं उनको देख के यही अंदाजा होता है कि अल्लाह करेगा कि कुछ ना कुछ हालात बेहतर होंगे, लेकिन मेरे ख्याल में ये डायलॉग या टॉक्स जब तक इलेक्शन नहीं होते मई के, उस वक्त तक मोदी साहब ये नजर नहीं आना चाहते कि वो कमजोर हो गए हैं, वो बीजेपी को और उनके जो हिंदुत्व बिलीविंग राइट विंग फैशिस्ट हैं उनको यही इंप्रेशन देंगे कि हिंदुस्तान जीत रहा है, जीतेगा, मारेगा हम, वो समझते हैं। एक्चुअली बहुत सारे मेरे दोस्तों ने भी कहा कि वो समझते हैं कि जिस तरह बॉलीवुड में जंग लड़ी जाती है, वो फिल्म भी इसीलिए अपनी बना के, वो जो उनकी स्टाइल है, वो बॉलीवुड के जो हीरो होते हैं ऐसे बन के वो चलते हैं, वो समझते हैं कि बॉलीवुड की जंग जीतना और लड़ना वो एक बराबर है जिस तरह रियल जंग जिस तरह अभी शुरू हुई है, तो वो उनको अब पता चल गया है, ये अच्छी बात नहीं कि मैं उनको ललकारूं, लेकिन उनको पता चल गया है कि जो असल जंग होती है वो बॉलीवुड जंग नहीं है, ये डिफरेंट है, और इसमें उनका नुकसान ज्यादा हो सकता है, और आपने देखा कि दोनों मुल्क, दोनों ममालिक, पाकिस्तान और हिंदुस्तान में जो एयरलाइन, कनाडा एयरलाइन ने जिस तरह सस्पेंड कर दी थी, दूसरी भी बड़ी जितनी एयरलाइंस हैं उन्होंने हिंदुस्तान में भी, पाकिस्तान में भी जो कारोबार है वो रुक गया था, जो मार्केट्स हैं वो डाउन हो गई थी, तो उसमें उनकी इकोनॉमी पहले ही, उनकी इकोनॉमी इतनी अच्छी नहीं है जितने वो यानी लोगों को बताते रहे हैं, तो इससे उनकी इकोनॉमी भी, इन्वेस्टमेंट भी, और इससे उनका जो स्टैंडिंग है, जो पोटेंशियल मार्केट है, उसकी वजह से भी मेरे ख्याल में प्रेशर बीजेपी पे और बढ़ेगा।
बहुत शुक्रिया लॉर्ड नज़ीर आपका, मोहतरमा डॉक्टर असमा शाकिर ख्वाजा साहिबा और मोहतरमा हमीदा, प्रोफेसर हमीदा साहिबा, आप तीनों साहिबान का बहुत शुक्रिया, आपने इस प्रोग्राम में हमारे साथ शिरकत की। अब हमारे प्रोग्राम का वक्त ख़त्म होता है। हमारे आज के प्रोग्राम की प्रोड्यूसर थी शहनाज नफीस। अब अपने मेज़बान कमर अब्बास जाफरी को आइंदा प्रोग्राम तक के लिए इजाज़त दीजिए। खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताए नज़र पेश किए गए وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔ اور بھارت کی افواج کے درمیان فائرنگ کے تازہ واقعات کے نتیجے میں نئی دہلی کے زیر انتظام کشمیر کے سرحدی علاقوں میں رہائش پذیر لوگوں میں بھی خوف و ہراس پیدا ہوا ہے اور کچھ علاقوں سے لوگوں کے نقل مکانی کرنے کی اطلاعات مل رہی ہیں۔ بھارتی عہدیداروں کا کہنا ہے کہ پاکستانی فائرنگ اور مارٹر شیلنگ میں جمعرات کو ضلع پونچھ میں ایک خاتون شہری ہلاک ہو گئی جبکہ گھر چھٹی پر آیا ہوا ایک فوجی شدید طور پر زخمی ہوا۔ جموں میں بھارتی فوج کے ایک ترجمان نے الزام لگایا کہ فائرنگ کا آغاز پاکستانی فوج نے کیا اور بھارتی فوج نے اس کا سخت اور مؤثر جواب دے دیا۔ سری نگر میں ہمارے نمائندے یوسف جمیل ٹیلی فون لائن پر موجود ہیں۔
بھارت کے زیر انتظام کشمیر سے آج کی سب سے بڑی اہم خبر یہ ہے کہ متنازع ریاست کو تقسیم کرنے والی حد بندی لائن کے تقریباً نصف درجن علاقوں میں بھارت اور پاکستان کے افواج کے درمیان جھڑپیں ہوئی ہیں، جن میں ایک خاتون شہری ہلاک ہوئی ہے اور ایک آن ڈیوٹی فوجی اور ایک اور خاتون شدید طور پر زخمی ہوئے ہیں۔ ان جھڑپوں کے دوران طرفین نے ایک دوسرے کی چوکیوں کو حد بنانے کے لیے ہلکے اور درمیانی درجے کے ہتھیاروں کے ساتھ ساتھ مارٹر توپوں کا بھی استعمال کیا۔ فائرنگ اور شیلنگ سے بھارتی فوج کا بھی کوئی جانی نقصان ہوا یا نہیں، اس بارے میں عہدیدار تاحال خاموش ہیں۔ تاہم ان کا کہنا ہے کہ ضلع پونچھ کے مینڈر علاقے کے چھاجلا گاؤں میں ایک خاتون شہری مارٹر بم کی زد میں آ کر ہلاک ہو گئی، جبکہ پونچھ ہی کے منکوٹ علاقے میں ذاکر حسین نام کا ایک فوجی جو چھٹیاں گزارنے کے لیے گھر آیا ہوا تھا پاکستانی شیلنگ میں شدید طور پر زخمی ہوا۔ اسی علاقے میں ایک اور خاتون بھی زخمی ہوئی ہے۔ مینڈر کی بلاک میڈیکل آفیسر ڈاکٹر پرویز احمد خان نے بتایا کہ زخمی فوجی کی حالت تشویشناک ہے، اسے پونچھ کے ضلع ہسپتال میں داخل کرایا گیا ہے۔ جموں میں بھارتی فوج کے ترجمان لیفٹنٹ کرنل دیوندر آنند نے الزام لگایا کہ پاکستانی فوج نے جمعرات کو صبح 6 بجے پونچھ کے کرشنا گھاٹی سیکٹر میں بھارتی فوج کی اگلی چوکیوں کو ترجمان کے بقول بلا کسی اشتعال کے ہلکے اور درمیانے درجے کے ہتھیاروں اور مارٹر توپوں سے ہدف بنانا شروع کیا۔ ترجمان نے کہا کہ بھارتی فوج نے فائر بندی کے سمجھوتے کی اس خلاف ورزی کا سخت اور مؤثر جواب دے دیا اور یہ کہ فائرنگ اور شیلنگ 1 گھنٹے کے بعد یعنی صبح 7 بجے بند ہو گئی۔ تاہم دن کے 1 بجے پاکستانی فوج نے بھارتی چوکیوں کو ایک مرتبہ پھر ہدف بنانا شروع کیا۔ بھارتی فوج کے ترجمان نے مزید کہا کہ سہ پہر 3 بجے ضلع پونچھ اور ضلع راجوری کے تقریباً نصف درجن علاقوں میں بھی فائرنگ اور جوابی فائرنگ کا سلسلہ شروع ہو گیا اور آخری اطلاع آنے تک یہ وقفے وقفے سے جاری تھا۔ طرفین کے درمیان ان جھڑپوں سے سرحد علاقوں میں رہائش پذیر لوگوں میں شدید خوف و ہراس پیدا ہوا ہے۔ چند متاثر علاقوں سے لوگوں کے نقل مکانی کرنے یا محفوظ مقامات پر منتقل ہونے کی اطلاعات مل رہی ہیں۔ اس سے پہلے حکام نے پونچھ، راجوری، جموں اور سامبا کے اجزاء میں حد بندی لائن اور بین الاقوامی سرحد یا ورکنگ باؤنڈری سے 5 کلومیٹر کے علاقے میں تمام تعلیم اداروں کو حفظ ماتقدم کے طور پر بند کرنے کا اعلان کیا تھا۔
اچھا، یہ بتائیے گا کہ پاکستان کے وزیر اعظم نے جو اعلان کیا ہے کہ بھارتی پائلٹ کو رہا کر دیا جائے گا، اس کا کچھ اچھا تاثر وہاں ملا ہے؟
جی، جب آپ جو بھارتی زیر انتظام کشمیر ہے تو اس کی بات کریں گے تو عام لوگوں کی طرف سے عمران خان کے اعلان کا خیر مقدم کیا جا رہا ہے۔ کئی لوگوں نے جن میں سیاسی رہنما بھی شامل ہیں سوشل میڈیا کو رخ کر کے بھارتی فضائیہ کے پائلٹ ونگ کمانڈر ابھینندن ورتھمن کو خیر سگالی کے جذبے کے تحت اور امن کے لیے اشارے کے طور پر رہا کرنے کے حکومت پاکستان کے فیصلے کی سراہنا کی اور امید ظاہر کی کہ اس فیصلے سے دونوں ملکوں کے درمیان پیدا شدہ کشیدگی میں کمی آئے گی اور دونوں طرف موجود ان عناصر کی حوصلہ شکنی ہوگی جو جنگ کی باتیں کر رہے ہیں یا جن پر جنگی جنون سوار ہے۔
اچھا، سابق وزیر اعلیٰ محبوبہ مفتی نے بھی کوئی بیان دیا ہے، اس کے بارے میں ذرا بتائیے گا۔
جی ہاں انہوں نے، محبوبہ مفتی نے عمران خان کے اعلان کا خیر مقدم کیا اور کہا کہ انہوں نے حقیقی سٹیٹس مینشپ اور تدبر کا مظاہرہ کیا ہے۔ انہوں نے ایک ٹویٹ میں کہا کہ وقت آ گیا کہ ہماری سیاسی قیادت آگے آئے اور کشیدگی کو ختم کرنے اور موجودہ حال صورتحال میں بہتری لانے کے لیے قدم اٹھائے. انہوں نے یہ بھی کہا کہ پاکستانی قیادت نے عندیہ دیا ہے کہ وہ تناؤ اور کشیدگی کو کم کرنا چاہتی ہے, لہذا ہماری یعنی بھارت کی قیادت کو اس کا باہر جواب دینا چاہیے. کشمیر کے سرکردہ سیاسی اور مذہبی رہنما میرواز عمر فاروق نے بھی عمران خان کے اعلان کا خیر مقدم کیا ہے اور امید ظاہر کی ہے کہ دونوں طرف بہتر احساس غالب ہوگا, جنگ کے بعد چھٹ جائیں گے اور کشمیر کا مسئلہ حل کرنے کی طرف قدم بڑھائے جائیں گے.
بہت شکریہ یوسف جمیل آپ کا.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.